كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون. اے لوگو جو ایمان لائے ہو تم پر روزے فرض کر دیے گئے جس طرح تم سے پہلے انبیاء کے پیرووں پر فرض کیے گئے تھے، اس سے توقع ہے کہ تم میں تقوی کی صفت پیدا ہوگی. یہاں اللہ تعالیٰ ایمان والوں کو مخاطب کرتے ہیں، اور ایمان وہ قیمتی چیز ہے جس کی وجہ سے ساری کائنات کا بادشاہ مجھے اور آپ کو پکار لگا رہا ہے. جیسے آپ اپنی ڈگری کی قدر کرتے ہیں کہ اسی کی بنیاد پر آپ کو ایک نامور ادارے کی طرف سے کال آ سکتی ہے، اللہ بلاتا ہے اسی ایمان کی بدولت. اپنے اس ایمان کی قدر کیجئے. اللہ تعالیٰ فرماتے ہیں تم پر روزے فرض کر دیے گئے، اور روزہ ان پانچ فرائض میں داخل ہے جو اسلام کی بنیاد ہے اور بہت ہی فضیلت والی عبادت ہے. آپ صلی اللہ علیہ وسلم فرماتے ہیں من صام رمضانا ایمانا و احتسابا غفر له ما تقدم من ذنبه، جس نے رمضان کے روزے رکھے ایمان اور اجر کی نیت سے تو اس کے پچھلے سارے گناہ معاف کر دیے جائیں گے. اور اللہ تعالیٰ یہاں بتاتے ہیں کہ یہ روزے تم سے پچھلے امتوں پر بھی فرض کیے جاتے رہے ہیں، گویا یہ اتنی اہم عبادت ہے کہ تمام شریعتوں میں رہی ہر نبی نے روزے رکھے، اور اس سے ہمارے اندر مسابقت کا جذبہ بھی پیدا ہوتا ہے کہ اچھا پچھلی امتوں نے رکھے تو ہم بھی رکھیں گے. اور یہ بھی کہ اگر ہمیں لگتا ہے کہ یہ مشقت کی عبادت ہے، تو جب یہ پتہ چلتا ہے کہ ہم سے پہلے بہت سارے لوگ اس مشقت کو ادا کر چکے ہیں تو آسانی ہوتی ہے، سہولت ہوتی ہے اور مشکل نہیں لگتا. تو اللہ تعالیٰ اس عبادت کو، اس بندگی کو میرے اور آپ کے لیے آسان بنا دے. اللہ تعالیٰ نے یہاں پر اس کا مقصد بتایا لعلکم تتقون، تاکہ تم متقی بن جاؤ. گویا روزے کا ایک مقصد ہے، روزے کا مقصد بھوکا پیاسا رہنا نہیں بلکہ روزے کا اصل مقصد تقوی کا حصول ہے. تو تقوی کیا چیز ہے؟ اگر ہم اس کو ایک جملے میں سمجھنے کی کوشش کریں تو تقوی دراصل رب سے تعلق ٹوٹ جانے کے ڈر کا نام ہے. کہیں میرا رب ناراض نہ ہو جائے، کہیں مجھ سے کوئی ایسی غلطی، کوئی ایسا گناہ، کوئی ایسی نافرمانی نہ ہو جائے کہ میرا رب مجھ سے ناراض ہو جائے. تو اس چیز کا نام تقوی ہے. اس احساس کا پیدا ہو جانا یہ روزے کا مقصود ہے. اور آپ صلی اللہ علیہ وسلم فرماتے ہیں جو شخص جھوٹی بات اور اس پر عمل نہ چھوڑے، اللہ کو کوئی ضرورت نہیں کہ وہ اپنا کھانا پینا چھوڑ دے. یہ بخاری کی حدیث ہے. یعنی اگر اس سے ہمیں تقوی حاصل نہیں ہوتا، روزہ رکھ کر ہمارے اندر برائیوں سے بچنے کا جذبہ پیدا نہیں ہوتا، ہم اپنے اس منہ زور گھوڑا جو نفس ہے اس کو اگر کنٹرول نہیں کر پاتے، تو پھر بھوکا پیاسا رہنا اس کا کوئی فائدہ نہیں. اور ہم دیکھتے ہیں کہ نفس وہ شریر گھوڑا ہے، اگر اسے کنٹرول نہ کیا تو یہ کسی کھائی میں گرا دے گا. اور روزہ اسی نفس کو قابو کرنے کی ایک طرح سے ٹریننگ کا نام ہے. آپ صلی اللہ علیہ وسلم فرماتے ہیں الصوم جنہ، روزہ ڈھال ہے. کس چیز سے ڈھال ہے؟ گناہوں سے ڈھال ہے، آگ سے بچنے کی ڈھال ہے. اللہ اس ڈھال کا حق ادا کرنے والا بنا دے. اللہ تعالیٰ فرماتے ہیں چند مقرر دنوں کے روزے ہیں، اگر تم میں سے کوئی بیمار ہو یا سفر پر ہو تو دوسرے دنوں میں اتنی ہی تعداد پوری کر لے، اور جو لوگ روزہ رکھنے کی قدرت رکھتے ہوں پھر نہ رکھیں تو فدیہ دے دیں. ایک روزے کا فدیہ ایک مسکین کو کھانا کھلانا ہے، اور جو اپنی خوشی سے کچھ زیادہ بھلائی کرے تو یہ اسی کے لیے بہتر ہے. لیکن اگر تم سمجھو تو تمہارے حق میں اچھا یہی ہے کہ روزہ رکھو. یہاں تک آپ دیکھ رہے ہیں کہ روزے میں سہولت ہے، نرمی ہے. یہ ابتدائی حکم تھا، اگر روزہ رکھ سکتے ہو تو اچھی بات ہے، اور اگر نہیں رکھ سکتے تو فدیہ دے دو، اور پھر بھی اگر رکھو تو اچھا ہے. گویا اس حکم میں، قانون میں نرمی ہے، سہولت ہے. اس سے ہمیں پتہ چلتا ہے کہ اسلام جو ہے وہ بتدریج قوانین کو نافذ کرتا ہے، ذہن سازی کرتا ہے، اور پھر حکم کا عادی بناتا ہے، پھر اس حکم کو نافذ کرتا ہے. اور اللہ تعالیٰ نے یہاں پر اس کا فدیہ بھی بتا دیا کہ ایک روزے کا فدیہ ایک مسکین کو کھانا کھلانا ہے، اور فقہا کہتے ہیں کہ ایک روزے کے بدلے ایک مسکین کو دو وقت کا کھانا کھلایا جائے. حضرت انس رضی اللہ عنہ جب بوڑھے ہو گئے، روزہ نہ رکھ سکتے تھے، हर दिन के बदले एक मिस्कीन को गोश्त के साथ रोटी खिला देते, तो ये बुखारी के अंदर दर्ज है वाकया। तो इस तरह से हमें पता चलता है कि वो औस दर्जे का खाना जो हम खाते हैं, वही खाना रोजे के बदले में मिस्कीन को खिला दिया जाए तो ये उस रोजे का फिदिया होगा। लेकिन इसमें हमारे लिए कुछ और समझने की बात भी है, वो ये कि ऐसी बीमारी जिसमें रोजा रखने से बीमारी के बढ़ जाने का अंदेशा हो, उस बीमारी में रोजा जो है वो मुअख्खर किया जा सकता है। उस बीमारी के रोजे का फिदिया होगा कि जिसमें जो दायमी बीमारी है, यानी जिस बीमारी से सेहत पाने की उम्मीद ना हो, अदरवाइज हमें रोजे ही की तादाद पूरी करनी है। हाँ, मिस्कीन को खाना खिलाना तो वैसे भी अजर की बात है, और खास तौर पर रोजे की हालत में किसी का रोजा रखवा देना या खुलवा देना, इससे अच्छी खुशनसीबी की बात और क्या हो सकती है। फिर यहाँ पर हमें ये भी पता चल रहा है कि बीमारी में रुखसत है, सफर में रुखसत है, और सफर के बारे में आता है प्यारे नबी के साथ सहाबा सफर करते, और सफर में बहुत से रोजेदार और बहुत से बेरोजा होते, लेकिन रोजेदार बेरोजा पर और बेरोजादार रोजेदार पर किसी किस्म की ऐब जुई नहीं किया करते थे। तो इसका मतलब ये है कि अगर आप महसूस करते हो कि सफर में सहूलत है, आराम है, तो रोजा रख भी सकते हैं, और अगर आपको लग रहा है कि आपको मुश्किल हो जाएगी तो सफर में आप रोजा छोड़ भी सकते हैं। बहरहाल गुंजाइश मौजूद है, लेकिन फर्जियत के बाद अब उस तादाद को पूरा करना लाजमी है। अगर वो किसी औरतों की मखसूस बीमारी की वजह से रोजे छूटे हैं, या हमल या रजात की वजह से रोजे छूटे हैं, या सफर की वजह से रोजे छूटे हैं, बहरहाल इनकी तादाद को पूरा करना जरूरी है। आप इसको यूं कह लीजिए, ये ट्रेनिंग कोर्स है 30 दिन का या 29 दिन का, कि इतने दिनों की उस ट्रेनिंग को पूरा करना उस जॉब के लिए जिस जॉब पे हम असाइन किए गए हैं उम्मते वस्त, उसके लिए ये जरूरी है कि हम इन इन दिनों की तादाद को पूरा कर लें। और बहरहाल इस इन आयात से हमें ये भी पता चलता है कि पिछली उम्मतों में ये वाला कानून जो था वो नर्म था, लेकिन उम्मते मुहम्मदिया पर ये कानून निस्बतन सख्त कर दिया गया और सहूलत और नरमी खत्म कर दी गई। हालांकि बाकी कवानीन आप देखते हैं पिछली शरीयतों में मुश्किल थे, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम जो दीन लाए, जो शरीयत आप पर उतरी, उसमें उम्मत के लिए बहुत सारी सहूलतें और बहुत सारी रियायतें हैं। इंशाल्लाह इसको भी समझेंगे। बहरहाल यहाँ हम देखते हैं फर्जियत की आयत आती है, अल्लाह ताला फरमाते हैं रमजान वो महीना है जिसमें कुरान नाजिल किया गया, जो इंसानों के लिए सरासर हदायत है और ऐसी वाजे तालीमात पर मुश्तमिल है जो राह रास्त दिखाने वाली और हक और बातिल का फर्क खोल कर रख देने वाली है। लिहाजा अब से जो शख्स इस महीने को पाए, उसको लाजिम है कि इस पूरे महीने के रोजे रखे, और जो कोई मरीज हो या सफर पर हो तो वो दूसरे दिनों में रोजों की तादाद पूरी कर ले। इस आयत में जो रोजे की फर्जियत की आयत है, एक तरफ हम देखते हैं कि रमजान के महीने का लफ्ज जो है वो 2 दफा आया है, और ये 2 दफा आना लफ्ज का उसके ऊपर फोकस करना और उस पर ताकीद या उस पर जोर देना कि ये महीना बहुत अहम है, ये महीना बड़ा बाबरकत है, ये महीना रहमतों वाला महीना है, और ये कि इसकी सारी रहमतें और बरकतें किस वजह से हैं, इस वजह से नहीं है कि इसमें रोजे फर्ज किए गए, बल्कि इस वजह से हैं कि इसमें कुरान नाजिल हुआ। कुरान ने रमजान को इतना बाबरकत बना दिया, अगर ये कुरान मेरे साथ जुड़ गया तो सोचें कि मेरी जिंदगी को कितना बाबरकत बना देगा। और अल्लाह ताला ने यहाँ उन्जिला फीहिल कुरान, यहाँ फाइल का जिक्र नहीं है किसने नाजिल किया, ताकि कुरान को फोकस करें, जो चीज उतरी है उसको फोकस करें कि वो क्या चीज है, और वो अल्लाह ताला कह रहे हैं कि वो क्या है, वो इंसानों के लिए है। हम समझते हैं कि रमजान में हम बैठेंगे, इनफरादी इबादत करेंगे, हम अपना कुरान खत्म करेंगे, नहीं, यहाँ अल्लाह ताला कुरान में कहते हैं कि रमजान वो महीना है जिसमें कुरान नाजिल किया गया जो इंसानों के लिए हदायत है। इस महीने में हमने इस कुरान के साथ इस तरह से जुड़ना है कि खुद भी सीखना है, औरों की हदायत का जरिया भी इसको बनाना है इंशाअल्लाह ताला। ये सिर्फ मेरे लिए नहीं है, ये तमाम इंसानों के लिए है, और क्या है, हदायत है। یعنی یہ ہدایت کی کتاب میرے اور آپ کے پاس موجود ہے، مگر فائدہ کب ہوگا؟ جب یہ ہماری زندگی میں کھلے گی، جب ہم اس سے رہنمائی لیں گے. آپ دیکھتے ہیں بعض اوقات موبائل کے اندر گوگل میپ موجود ہوتا ہے، لیکن اگر کوئی اس سے فائدہ نہ اٹھائے اور رستے میں دھکے کھاتا اور گمتا خوار ہوتا رہے، لیکن اس کے پاس میپ موجود ہے، وہ اسے کھولے اور اس سے فائدہ اٹھا لے. تو بالکل یہی آج امت کا حال ہے، سرگرداں ہے، پریشان ہے، بے چین ہے، مسائل ہیں، لیکن جس کتاب کے اندر رہنمائی ہے اس کتاب کو نہیں کھولتے. اللہ اس مہینے کی برکت سے ہمیں اس کتاب سے ہدایت لینے والا بنا دے. اس قرآن میں اس مہینے میں ہم غور و فکر کریں، دل کے دروازوں کو اور کھڑکیوں کو کھولیں، قرآن کی ٹھنڈی ہواؤں کو اندر آنے دیں تاکہ اندر کی گھٹن، وحشت اور ویرانی اس سے دور ہو. اللہ تعالیٰ فرما رہے ہیں اب لازم ہے کہ تم اس کے روزے رکھو. اللہ تمہارے ساتھ نرمی کرنا چاہتا ہے، سختی کرنا نہیں چاہتا. دین ہماری زندگیوں کو آسان بناتا ہے. اور یہ ہے کہ روزہ رکھنا مشکل ضرور ہے، مگر اس کے ثمرات ایک مومن کی زندگی کو آسان بنا دیتے ہیں. اور جس طرح ہم نے ابھی ہم ذکر کر رہے تھے کہ پچھلی امتوں میں روزوں میں سہولت تھی، لیکن امت محمدیہ میں روزوں میں سختی کر دی گئی. یہ اس لیے تاکہ ہمارے اندر وہ ضبط اور وہ کنٹرول پیدا ہو سکے، ہم اس ڈیوٹی کے لیے اپنے آپ کو تیار کر سکیں جو امت وسط کی ذمہ داری اللہ تعالیٰ نے میرے اور آپ پر عائد کی ہے. تو یہ روزے جو ہیں وہ ہمیں سہولت دیں گے ہمارے فرض کی ادائیگی میں. اللہ تعالیٰ فرماتے ہیں یہ طریقہ تمہیں اس لیے بتایا جا رہا ہے تاکہ تم روزوں کی تعداد پوری کر سکو. یعنی اس میں ایک مطلب یہ بھی ہے کہ آسان ہے روزے رکھنا، تعداد کو پورا کرنا یہ کوئی مشکل نہیں ہے. اور اجتماعیت کی برکت سے ہم دیکھتے ہیں کہ 30 دن کے روزے رکھنا کوئی مشکل نہیں ہوتا. اور اللہ تعالیٰ فرماتے ہیں جس ہدایت سے اللہ نے تمہیں سرفراز کیا ہے اس پر اللہ کی کبریائی کا اظہار اور اعتراف کرو. اللہ اکبر ولتکبر اللہ علی ما ہداکم. جو ہدایت اللہ نے تمہیں دی ہے اس پر اللہ کا شکر ادا کرو، اللہ کی کبریائی بیان کرو. اللہ کرے کہ یہ 30 دن کے روزے ہمیں یہ سکھا دیں کہ اللہ بڑا ہے. میرے دل پر، میری زبان پر، میری آنکھوں پر اسے اتھارٹی حاصل ہے. اللہ میری چاہتوں سے بڑا ہے، اللہ میری مشکلات سے بڑا ہے. ہم اپنا آپ اللہ کے حوالے کر دیں اور اللہ ہمارے معاملات کو آسان کر دے. ولتکبر اللہ علی ما ہداکم ولعلکم تشکرون. اور اس پر تم شکر گزار بنو. کتنی بڑی اللہ کی نعمت ہے کہ اللہ نے ہمیں مسلمان بنایا، اور پھر اللہ تعالیٰ نے ہمیں قرآن جیسی نعمت عطا کی، رہنمائی دی، اور اللہ تعالیٰ نے ایسا برکتوں کا مہینہ دیا. اور اس برکتوں کے مہینے میں ہم دیکھتے ہیں کہ اللہ تعالیٰ نے ہمارے لیے نیکیوں کو کرنا آسان بنا دیا اور نیکیوں کا اجر اتنا بڑھا دیا کہ ہم ان درجات کو اور ان فضیلتوں کو نہیں پا سکتے تھے اگر یہ رمضان نہ ہوتا. اللہ کا شکر ادا کریں. اللہ تعالیٰ فرماتے ہیں وَإِذَا سَأَلَكَ عِبَادِي عَنِّي فَإِنِّي قَرِيبٌ. اور اے نبی، میرے بندے اگر تم سے میرے متعلق پوچھیں تو انہیں بتا دو کہ میں ان سے قریب ہی ہوں. پکارنے والا جب مجھے پکارتا ہے میں اس کی پکار سنتا اور جواب دیتا ہوں. لہٰذا انہیں چاہیے کہ میری دعوت پر لبیک کہیں اور مجھ پر ایمان لائیں. یہ بات تم انہیں سنا دو، شاید کہ وہ راہ راست پا لیں. رمضان کا ایک تحفہ روزہ ہے، دوسرا اس کا تحفہ قرآن ہے، اور تیسرا اس کا تحفہ دعا ہے. اور ہم دیکھتے ہیں کہ جب پیٹ خالی ہوتا ہے تو قرآن بھی زیادہ سمجھ میں آتا ہے، اور پھر جب خالی ہوتا ہے تو دعا بھی دل سے نکلتی ہے. اور دنیا والوں کے پاس جانے کا تو کوئی وقت ہوتا ہے، ان کے در بند ہو جاتے ہیں، لیکن رب کا در کبھی بند نہیں ہوتا. وہ پیارے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں روزے دار کے لیے افطار کے وقت ایک قبول کی جانے والی دعا ہے، یعنی وہ دعا رد نہیں ہوتی. اور اللہ تعالیٰ یہاں کہہ رہے ہیں وَإِذَا سَأَلَكَ، ایسے لگتا ہے جیسے کتنی امید ہے اللہ کو، کتنا انتظار ہے اللہ کو اپنے اس بندے کا جو اس سے دور چلا گیا. اللہ تعالیٰ کہتے ہیں جب وہ میرا بندہ تم سے میرے بارے میں ایک مرتبہ بھی پوچھے تو اسے بتا دینا کہ میں تو اس کے قریب ہی ہوں. میں تو پہلے بھی اس سے قریب تھا، میں آج بھی اس کے قریب ہوں، اور میں آگے بھی اس سے قریب ہی رہوں گا. اور اسے یہ بھی بتا دو کہ وہ جب بھی مجھے پکارے، رمضان ہو یا نہ ہو، لیلۃ القدر ہو یا نہ ہو، عرفے کا دن ہو یا نہ ہو، بارش کا وقت ہو یا نہ ہو، اذان اور اقامت کے درمیان کا وقت ہو یا نہ ہو، وہ جب بھی مجھے پکارے گا میں اس کی پکار کو سنوں گا اور اس کو جواب دوں گا۔ بس ان کو بھی چاہیے کہ وہ میری بات سنیں، میری بات کا جواب دیں۔ اللہ کی بات کیا ہے؟ قرآن اللہ کا کلام ہے، اور مجھ پر ایمان رکھیں، یقین رکھیں کہ جو رب نے قانون اتارا ہے اس سے بہتر قانون کوئی ہو نہیں سکتا، لعلہم یرشدون، تاکہ وہ راہ راست پا لیں۔ اللہ تعالیٰ فرماتے ہیں، تمہارے لیے روزوں کے زمانے میں راتوں کو اپنی بیویوں کے پاس جانا حلال کر دیا گیا، وہ تمہارے لیے لباس ہیں اور تم ان کے لیے، ہن لباس لکم وانتم لباس لہن۔ بڑی ہی خوبصورت آیت ہے۔ ہم دیکھتے ہیں لباس انسان کے سب سے قریب ہوتا ہے، اس سے پتہ چلتا ہے کہ میاں بیوی کا رشتہ انتہائی قربت کا رشتہ ہے۔ لباس انسان کو حیادار بناتا ہے، اور نکاح جو ہے وہ بھی انسان کو حیادار بناتا ہے۔ لباس کی خواہش کمزور ہو جائے تو انسان حیوان بن جاتا ہے، اور ایک انسان جو ہے وہ نکاح نہ کرے تو بہرحال بگاڑ آتے دیر نہیں لگتی۔ اور ہم دیکھتے ہیں کہ ہمارے لباس پر اگر داغ ہوں تو ہم لوگوں کو دکھاتے نہیں ہیں، بلکہ چھپانے کی کوشش کرتے ہیں اور انہیں صاف کرنے کی کوشش کرتے ہیں۔ یہی حال ہمارے ساتھی کا بھی ہے، اگر کوئی خامی ہے، اگر کوئی کمزوری ہے تو اس کو چھپائیں اور اسے صاف کرنے کی کوشش کریں۔ اور یہ بھی ہم دیکھیں کہ لباس حفاظت کا ذریعہ ہے، اور نکاح بھی حفاظت کا ذریعہ ہے، ایمان کی حفاظت کا بھی ذریعہ ہے، اور ویسے بھی معاشرتی طور پر پروٹیکشن حاصل ہوتی ہے، اور شیطان سے بھی حفاظت ہوتی ہے۔ اسلاف میں سے ایک بزرگ کہتے ہیں کہ بیوی کو سفر اور حضر میں گلے کا تعویذ بنا لو تاکہ شیطان کے حملوں سے محفوظ رہو۔ لباس جو ہے وہ زینت ہوتا ہے، اور ہم دیکھتے ہیں کہ اگر مرد بیوی کے بغیر ہو تو بڑا بیچارہ سا اور خانہ بدوش سا لگتا ہے، اور عورت اگر مرد کے بغیر رہ جائے تو اس کی رونق اور بہار تو جیسے رخصتی ہو جاتی ہے۔ تو ہن لباس لکم وانتم لباس لہن، وہ تمہارے لیے لباس ہیں اور تم ان کے لیے۔ اللہ کو معلوم ہو گیا کہ تم لوگ چپکے چپکے اپنے آپ سے خیانت کر رہے تھے، مگر اس نے تمہارا قصور معاف کر دیا اور تم سے درگزر فرمایا۔ اب تم اپنی بیویوں کے ساتھ شباشی کرو، اور جو لطف اللہ نے تمہارے لیے جائز کر دیا ہے اسے حاصل کرو، نیز راتوں کو کھاؤ پیو، یہاں تک کہ تم کو سیاہی شب کی دھاری سے سپیدہ صبح کی دھاری نمایاں نظر آ جائے، تب یہ سب کام چھوڑ کر رات تک اپنا روزہ پورا کرو، اور جب تم مسجدوں میں معتکف ہو تو بیویوں سے مباشرت نہ کرو، یہ اللہ کی باندھی ہوئی حدیں ہیں، ان کے قریب نہ پھٹکنا۔ اس طرح اللہ اپنے احکام لوگوں کے لیے بصراحت بیان کرتا ہے، توقع ہے کہ وہ غلط رویے سے بچیں گے۔ اور تم لوگ نہ تو آپس میں ایک دوسرے کے مال ناروا طریقے سے کھاؤ، اور نہ حاکموں کے آگے ان کو اس غرض کے لیے پیش کرو کہ تمہیں دوسروں کے مال کا کوئی حصہ قصدن ظالمانہ طریقے سے کھانے کا موقع مل جائے۔ اس رکوع کے شروع میں روزے میں حلال سے بچنے کا حکم تھا، اور اب اس رکوع کے آخر میں حرام سے بچنے کی تلقین ہے، یعنی یہ روزے کا حاصل ہے کہ جب انسان 30 دن تک روزانہ صبح سے شام جو ہے وہ اس بات کی ٹریننگ کرتا ہے کہ وہ اپنے آپ کو اللہ کے حکم سے حلال چیزوں سے روکتا ہے، تو حرام سے رکنا اس کے لیے آسان ہو جاتا ہے۔ اور اسی لیے اللہ تعالیٰ نے اس رکوع کے آخر میں ہم دیکھ رہے ہیں کہ اب حرام سے بچنے کی تلقین کر رہے ہیں۔ لوگ تم سے چاند کی گھٹتی بڑھتی صورتوں کے متعلق پوچھتے ہیں، کہو یہ لوگوں کے لیے تاریخوں کے تعین کی اور حج کی علامتیں ہیں، نیز ان سے کہو یہ کوئی نیکی کا کام نہیں کہ تم اپنے گھروں میں پیچھے کی طرف سے داخل ہوتے ہو، نیکی تو اصل میں یہ ہے کہ آدمی اللہ کی ناراضگی سے بچے، لہٰذا تم اپنے گھروں میں دروازے ہی سے آیا کرو، البتہ اللہ سے ڈرتے رہو، شاید کہ تمہیں فلاح نصیب ہو جائے۔ یہاں اشارہ ہے اس رسم کی طرف جو عربوں میں رائج تھی کہ جب ایک دفعہ حج کا احرام پہن لیتے تو گھر میں اگر کسی وجہ سے انہیں واپس آنا ہوتا تو دروازے سے داخل نہ ہوتے، بلکہ پچھلی سائڈ سے دیوار سے کود کر اندر آتے۔ اسی طرح سفر سے واپسی پر بھی وہ اسی طرح کرتے۔ تو اللہ تعالیٰ نے یہاں پر ان کے ان تمام اوہام پر یہ کہہ کر ضرب لگائی کہ نیکی دراصل اللہ سے ڈرنے کا نام ہے، ان بے معنی رسموں کا نیکی سے کوئی تعلق نہیں۔ اور اس سے میرے اور آپ کے سیکھنے کا اصول بھی ہے کہ کہ ہم نے جو خود ساختہ رسومات بنا رکھی ہیں اور ان سے اپنی زندگی کو حتیٰ کہ عبادت کو بھی مشکل بنا دیا ہے، تو بہرحال یہ سوچنے کی ضرورت ہے اور اپنی اصلاح کی ضرورت ہے۔ اس آیت سے ہمیں یہ بھی سیکھنے کو ملتا ہے کہ ہر کام کے کرنے کے دو طریقے ہوتے ہیں، ایک صحیح طریقہ اور ایک غلط طریقہ۔ لہٰذا اس میں یہ بتایا گیا ہے کہ ہر کام کو اس کے صحیح طریقے سے ہی کیا کرو۔ اللہ تعالیٰ فرماتے ہیں، اور تم اللہ کی راہ میں ان لوگوں سے لڑو جو تم سے لڑتے ہیں، مگر زیادتی نہ کرو، کہ اللہ زیادتی کرنے والوں کو پسند نہیں کرتا۔ یہ اسلام کی خوبصورتی ہے، ہمارا دین دشمنوں کے ساتھ بھی زیادتی کرنے سے منع کرتا ہے۔ اللہ تعالیٰ فرماتے ہیں، ان سے لڑو جہاں بھی تمہارا ان سے مقابلہ پیش آئے، اور انہیں نکالو جہاں سے انہوں نے تمہیں نکالا ہے، اس لیے کہ قتل اگرچہ برا ہے مگر فتنہ اس سے بھی زیادہ برا ہے۔ والفتنہ تو اشد من القتل، ہر وہ چیز فتنہ ہے جس سے اللہ کے دین کے مطابق زندگی بسر کرنا ممکن نہ رہے۔ اللہ تعالیٰ فرماتے ہیں، اور مسجد حرام کے قریب جب تک وہ تم سے نہ لڑے تم بھی نہ لڑو، مگر جب وہ وہاں لڑنے سے نہ چوکے تو تم بھی بے تکلف انہیں مارو، کہ ایسے کافروں کی یہی سزا ہے، پھر اگر وہ باز آ جائیں تو جان لو کہ اللہ معاف کرنے والا اور رحم فرمانے والا ہے۔ تم ان سے لڑتے رہو یہاں تک کہ فتنہ باقی نہ رہے اور دین اللہ کے لیے ہو جائے، پھر اگر وہ باز آ جائیں تو سمجھ لو کہ ظالموں کے سوا کسی اور پر دست درازی روا نہیں۔ اسلام میں بہترین بات یہ ہے کہ لوگوں کو اسلام پیش کیا جائے اور وہ اسے قبول کر لیں، اور اگر یہ نہیں کر سکتے تو کم سے کم اسلام دشمنی چھوڑ دیں۔ جنگ جو ہے وہ آخری چارہ کار کے طور پر استعمال ہوتا ہے۔ اللہ تعالیٰ فرماتے ہیں، ماہ حرام کا بدلہ ماہ حرام ہی ہے، اور تمام حرمتوں کا لحاظ برابری کے ساتھ ہوگا، لہٰذا جو تم پر دست درازی کرے تم بھی اسی طرح اس پر دست درازی کرو، البتہ اللہ سے ڈرتے رہو، یہ جان رکھو کہ اللہ انہی لوگوں کے ساتھ ہے جو اس کی حدود توڑنے سے پرہیز کرتے ہیں۔ وَعْلَمُوا أَنَّ اللَّهَ مَعَ الْمُتَّقِينَ، جو تقویٰ کی روش اختیار کرتے ہیں، جو گناہوں سے بچنے کی کوشش کرتے ہیں، اللہ بھی انہی کا ساتھ دیتا ہے۔ اللہ کی راہ میں خرچ کرو اور اپنے ہاتھوں اپنے آپ کو ہلاکت میں نہ ڈالو، احسان کا طریقہ اختیار کرو کہ اللہ محسنوں کو پسند کرتا ہے۔ یہاں اللہ تعالیٰ انفاق کی ترغیب دے رہے ہیں اور ساتھ ہی کہا کہ اپنے ہاتھوں اپنے آپ کو ہلاکت میں نہ ڈالو۔ اس آیت کا مطلب یہ ہے کہ اگر تم اللہ کے دین کو سربلند کرنے کے لیے اپنا مال نہیں لگاؤ گے اور اس کے مقابلے میں اپنے ذاتی مفاد کو عزیز رکھو گے، تو یہ بخل تمہارے لیے دنیا میں بھی ہلاکت کا باعث بنے گا اور آخرت میں بھی۔ دنیا میں بھی تم کافروں سے مغلوب اور ذلیل ہو کر رہو گے، اور آخرت میں تم سے سخت باز پرس ہوگی۔ ہم اپنا جائزہ لیں، ہم اپنی ذات کے اوپر، اپنے گھروں کے اوپر، اپنی دنیا کے اوپر ہم نے پیسہ لگایا، یہاں تک کہ ہم نے اپنی دنیا کو بہت اعلیٰ معیار تک پہنچا لیا، لیکن دین کے اوپر ہم نے پیسہ نہیں لگایا اور دین کمزور سے کمزور ہوتا چلا گیا، تو یہ میری اور آپ کی ذمہ داری ہے اپنے دین کو مضبوط بنانا اور اس کی اشاعت پر، اس کے ابلاغ پر، اس کے غلبے کے لیے خرچ کرنا۔ یہ دراصل اپنا اور اپنی نسلوں کا مستقبل محفوظ بنانے کی بات ہے، ورنہ ہم اپنے آپ کو اور اپنی نسلوں کو تباہی سے نہیں بچا سکتے۔ اور علماء اپنے آپ کو ہلاکت میں ڈالنے سے مراد ترک جہاد بھی لیتے ہیں، گناہ پر گناہ کرنے کو بھی لیتے ہیں، اور گناہ کر کے اللہ کی رحمت سے مایوس ہو جانے کو بھی اپنے آپ کو ہلاکت سے تعبیر کرتے ہیں۔ اللہ تعالیٰ فرماتے ہیں، اللہ کی خوشنودی کے لیے جب حج اور عمرے کی نیت کرو تو اسے پورا کرو، اور اگر کہیں گھر جاؤ تو جو قربانی میسر آئے اللہ کی جناب میں پیش کرو، اپنے سر نہ مونڈو جب تک کہ قربانی اپنی جگہ نہ پہنچ جائے۔ مگر جو شخص مریض ہو یا جس کے سر میں کوئی تکلیف ہو اور اس بنا پر اپنا سر منڈوا لے، تو اسے چاہیے کہ فدیے کے طور پر روزے رکھے یا صدقہ دے یا قربانی کرے۔ پھر اگر تمہیں امن نصیب ہو جائے اور تم حج سے پہلے مکے پہنچ جاؤ، تو جو شخص تم میں سے حج کا زمانہ آنے تک عمرے کا فائدہ اٹھائے وہ حسب مقدور قربانی دے، اور اگر قربانی میسر نہ ہو تو 3 روزے حج کے زمانے میں اور 7 گھر پہنچ کر اس طرح پورے 10 روزے رکھ لے۔ یہ رعایت ان لوگوں کے لیے ہے جن کے گھر بار مسجد حرام کے قریب نہ ہو۔ اللہ کے ان احکام کی خلاف ورزی سے بچو اور خوب جان لو کہ اللہ سخت سزا دینے والا ہے۔ الحج اشہر معلومات، حج کے مہینے سب کو معلوم ہیں. حج جو ہے وہ صاحب استطاعت پر فرض ہے, اور اللہ کے رسول فرماتے ہیں کہ جس شخص کو سفر حج کا ضروری سامان اور سواری میسر ہو جو اس کو بیت اللہ تک پہنچا سکے اور وہ پھر بھی حج نہ کرے تو کوئی فرق نہیں کہ وہ یہودی ہو کر مرے یا نصرانی ہو کر. تو بہرحال تارکین حج کو پیارے نبی نے یہود و نصارہ سے تشبیہ دی ہے, اور حج کی فضیلت بھی بہت زیادہ ہے. پیارے نبی فرماتے ہیں حج اور عمرے کو یکے بعد دیگرے کرتے رہو, کیونکہ حج اور عمرے کا یکے بعد دیگرے کرتے رہنا مفلسی اور گناہوں کو اس طرح دور کرتا ہے جیسے بھٹی لوہے کے میل کچیل کو دور کر دیتی ہے. یہ ابن ماجہ کی حدیث ہے, اور خاص طور پر خواتین کے لیے. حضرت عائشہ بیان کرتی ہیں, اے اللہ کے رسول, ہم جہاد کو سب سے افضل عمل سمجھتی ہیں, تو کیا ہم جہاد نہ کریں؟ فرمایا, تمہارے لیے سب سے افضل جہاد وہ حج ہے جس میں گناہ نہ ہو. یہ بخاری کی حدیث ہے. حج جو ہے جس طرح انسانی جسم کے لیے ملٹی وائٹامن کی گولی ہوتی ہے, جو اپنے اندر وہ سارے ضروری وائٹامنز کی قوت لیے ہوئے ہوتی ہے جو انسانی جسم کی ضرورت ہے, اور اسی طرح روح کے لیے ملٹی وائٹامن حج ہے. اس کے اندر نماز, روزہ, انفاق, جہاد, حتیٰ کہ ہجرت تک کے فوائد جمع ہیں. حج کے مہینے سب کو معلوم ہیں. جو شخص ان مقرر مہینوں میں حج کی نیت کرے اسے خبردار رہنا چاہیے کہ حج کے دوران میں اسے کوئی شہوانی فعل, کوئی بد عملی, کوئی لڑائی جھگڑے کی بات سرزد نہ ہو, اور جو نیک کام تم کرو گے وہ اللہ کے علم میں ہوگا. حج کا سفر نیکیوں کا سفر ہے, اور حج جو ہے وہ ایک طرف برداشت سکھاتا ہے. ہم دیکھتے ہیں کہ ہمارا پروردگار بھی ہمارے بہت سارے کوتاہیوں کو اور بہت سارے گناہوں کو برداشت کرتا ہے, مہلت دیتا ہے, انتظار کرتا ہے واپسی کا. تو ہمارے اندر بھی برداشت کا مادہ, ہمارے اندر بھی معاف کر دینے کا جذبہ ہونا چاہیے. تو اللہ تعالیٰ نے یہاں حج میں عبادت پر فوکس کرنے کے لیے حکم دے دیا کہ حج کے دوران میاں بیوی بھی آپس میں پیار کی محبت کی بات نہ کریں. اسلام جو ہے وہ ہمیں جذبات پر قابو پانا سکھاتا ہے, نہ پیار محبت کی باتیں, نہ لڑائی, نہ جھگڑا, بس توجہ اللہ کی طرف ہو. اور جس طرح ہم دیکھتے ہیں کہ آگ اور پانی اکٹھے نہیں ہو سکتے, ویسے اللہ کے گھر کا حج اور یہ برائیاں, لڑائی جھگڑے, یہ اکٹھی نہیں ہو سکتی. اللہ تعالیٰ فرماتے ہیں سفر حج کے لیے زادہ راہ ساتھ لے جاؤ, اور سب سے بہتر زادہ راہ پرہیزگاری ہے. بس اے ہوش مندو, میری نافرمانی سے پرہیز کرو. یہاں اللہ تعالیٰ نے کہا بہترین زادہ راہ پرہیزگاری ہے. گو اپنے ساتھ ضرورت کا سامان لے کر جائیے, لیکن سب سے ضروری چیز جو لے کے جانے والی ہے وہ پرہیزگاری ہے. ہم لوگ سمجھتے ہیں کہ حج کریں گے تو متقی بنیں گے. اللہ تعالیٰ کہہ رہے ہیں کہ پہلے تقوی کو اختیار کرو. بہترین زادہ راہ تقوی ہے. عقل چھوڑ جائیے, تقوی لے جائیے. اس پورے سفر میں شیطان ایک جیب کترے کی طرح اس دولت کو لوٹنے کے لیے کمر بستہ رہے گا, اس لیے ہوشیار رہنے کی ضرورت ہے. جس طرح آپ اپنے پاسپورٹ کا خیال رکھتے ہیں, پیسوں کی حفاظت کرتے ہیں, اس سے بھی زیادہ مجھے اور آپ کو حج کے سفر میں اپنے پرہیزگاری کے توشے کی حفاظت کرنی ہے. اللہ تعالیٰ فرماتے ہیں اگر حج کے ساتھ ساتھ تم اپنے رب کا فضل بھی تلاش کرتے جاؤ تو اس میں کوئی مزائقہ نہیں. پھر جب عرفات سے چلو تو مشعر حرام مزدلفہ کے پاس ٹھہر کر اللہ کو یاد کرو, اور اس طرح یاد کرو جس کی ہدایت اس نے تمہیں دی ہے, ورنہ اس سے پہلے تو تم لوگ بھٹکے ہوئے لوگوں میں سے تھے. اور پھر جہاں سے اور سب لوگ پلٹتے ہیں وہی سے تم بھی پلٹو, اور اللہ سے معافی چاہو, یقیناً وہ معاف کرنے والا اور رحم فرمانے والا ہے. یہ انداز اللہ سکھاتے ہیں کہ نیکی پر بھی اللہ سے معافی مانگی جائے. جو مومن ہے وہ نیکی کرتا ہے اور پھر بھی اللہ سے ڈرتا رہتا ہے. پیارے نبی صلی اللہ علیہ وسلم نماز جیسے ہی ختم کرتے تھے تو اللہ اکبر کہتے اور 3 مرتبہ استغفار کہتے. حضرت ابو بکر صدیق رضی اللہ عنہ آپ صلی اللہ علیہ وسلم سے پوچھتے ہیں کہ مجھے کوئی دعا بتائیے جو میں نماز میں پڑھا کروں, تو آپ نے فرمایا کہ یہ پڑھو, اللہم انی ظلمت نفسی ظلما کثیرا ولا یغفر الذنوب الا انت فاغفر لی مغفرة من عندک وارحمنی انک انت الغفور الرحیم. یہ بخاری اور مسلم کے اندر درج ہے. آپ سوچیے حضرت ابو بکر جیسی شخصیت ہے, और उनकी नमाज कैसी बेहतरीन नमाज है। लेकिन प्यारे नबी उन्हें ये दुआ सिखा रहे हैं कि नमाज में मांगो, ऐ अल्लाह मैंने अपनी जान पर जुल्म ठाया है और बहुत ज्यादा जुल्म ठाया है, और तेरे सिवा गुनाहों को कोई बख्शने वाला नहीं है, बस तू मुझे माफ कर दे, अपनी जनाब से बख्श दे और मुझ पर रहम फरमा, बेशक तू ही बख्शने वाला मेहरबान है। इसलिए यहाँ हमारे लिए असूल के नेकी पर भी अकड़ना नहीं है, कितनी बड़ी नेकी क्यों ना हो, वो हज जैसी नेकी क्यों ना हो, रोजे रखने वाली नेकी क्यों ना हो, वो सदका और खैरात की नेकी क्यों ना हो, नेकी कीजिए और अल्लाह से माफी मांगिए कि जिस दर्जे की नेकी करनी चाहिए थी, वो रब जिसकी शान इतनी आला है उसके सामने जिस लेवल की नेकी होनी चाहिए थी हम वो नेकी कर न सके। परवरदिगार इसमें जो कोताही हो तू हमें माफ फरमा दे। फिर जब अपने हज के अरकान अदा कर चुको तो जिस तरह पहले अपने आबाओ अजदाद का जिक्र करते थे उस तरह अब अल्लाह का जिक्र करो। लाइफस्टाइल बदल जाना चाहिए, पहले जो गुफ्तगू का टॉपिक था अब वो टॉपिक नहीं होने चाहिए, अब हमारा अंदाज, हमारी सोच, हमारे रवैये, हमारी गुफ्तगू बदल जानी चाहिए। अल्लाह ताला कहते हैं बल्कि उससे भी बढ़कर, मगर अल्लाह को याद करने वाले लोगों में बहुत फर्क है, इनमें से कोई तो ऐसा है जो कहता है ऐ हमारे रब हमें दुनिया ही में सब कुछ दे दे, ऐसे शख्स के लिए आखिरत में कोई हिस्सा नहीं। वो क्या कहते हैं, यकूलु रब्बना आतिना फिर दुनिया व मा लहू फिल आखिरति मिन खलाक, यानी इनकी इबादत भी किस लिए थी, दुनिया के हसूल के लिए थी। और हम भी सोचे हम इबादत करते हैं तो सिर्फ दुनिया के लिए तो नहीं करते कि बस हमारे दुनिया के मसाइल हल हो जाएं और हमारी जरूरतें पूरी हो जाएं, अल्लाह इन इबादतों के जरिए से यकीनन हमारी सारी परेशानियां और गम भी दूर करता है, लेकिन मोमिन का मतमय नजर दुनिया भी है और आखरत भी। अल्लाह ताला ने यहाँ पर उनका जिक्र किया कि वो दुनिया मांगते हैं लेकिन दुनिया के साथ वो हसना नहीं कहते, बस दुनिया मिले, ख्वाह वो अच्छे जरिए से मिले चाहे वो बुरे जरिए से मिले, हलाल हो या हराम हो, बहरहाल वो दुनिया चाहते हैं। अल्लाह ताला कहते हैं ऐसे लोगों के लिए आखरत में कोई हिस्सा नहीं। हम भी अपनी दुआओं का जायजा लें कि हमारी दुआओं का कितना हिस्सा दुनिया से मुताल्लिक है और कितना हिस्सा उसमें आखरत से मुताल्लिक है। वमिनहुम मन यकूलु रब्बना आतिना फिद दुनिया हसना व फिल आखिरति हसना व क़िना अज़ाबन्नार। वो क्या कहते हैं, ऐ हमारे रब हमें दुनिया में भी भलाई दे और आखरत में भी भलाई और आग के अजाब से हमें बचा ले। बहुत खूबसूरत दुआ, जामे दुआ, रुकने यमानी से हिजरे अस्वद तक पढ़ी जाने वाली मसनून दुआ है। और इस दुआ से हमें पता चलता है कि इस्लाम तरके दुनिया पसंद नहीं करता, और ये भी कि आखरत में भलाई आग के अजाब के बाद भी हो सकती है, इसलिए अल्लाह ताला ने इसमें उस आग से बचने की अलग से दुआ मांगना सिखाई है। और जिस तरह सिर्फ दुनिया की तलब करना मोमिन का नहीं काफिर का तरीका है, इसी तरह सिर्फ आखरत मांगना भी सालेह मोमिन का तरीका नहीं है। और यहाँ हसना की कैद है दुनिया के साथ भी और आखरत के साथ भी। हसना से मुराद वो नेमत है जो अल्लाह की नजर में भी अच्छी हो, जिसके बाद हिसाब ना हो, जिसके बाद अजाब ना हो, जिसके बाद हराम ना हो, जिसके बाद नाफरमानी ना हो, जिसके बाद रब से ताल्लुक ना टूटे। तो इस सोच के साथ अल्लाह से दुआ मांगिए, रब्बना आतिना फिर दुनिया हसना व फिर आखिरती हसना व क़िना अज़ाबन्नार। अल्लाह ताला फरमाते हैं ऐसे लोग अपनी कमाई के मुताबिक दोनों जगह हिस्सा पाएंगे और अल्लाह को हिसाब चुकाते कुछ देर नहीं लगती। ये गिनती के चंद रोज हैं जो तुम्हें अल्लाह की याद में बसर करने चाहिए। फिर जो कोई जल्दी करके 2 ही दिन में वापस हो गया तो कोई हरज नहीं, और जो कुछ देर ठहर कर पलटा तो भी कोई हरज नहीं, बशर्ते कि ये दिन उसने तकवा के साथ बसर किए हों। अल्लाह की नाफरमानी से बचो, खूब याद रखो कि एक रोज उसके हजूर में तुम्हारी पेशी होने वाली है। हज जो है वो हशर के दिन की याद दिलाता है, जिस तरह हशर में सारी दुनिया की कौमें, मुख्तलिफ इंसान सब एक जगह जमा होंगे, इसी तरह हज में पूरी दुनिया से गोरे काले अरबी अजमी सब एक मैदान में जमा होते हैं। तो हज मुझे और आपको हशर की याद दिलाता है। और अल्लाह की नाफरमानी से बचो, तकबर ना आए हमारे अंदर, आजी आए, अकड़ ना आए, शाख पे जितना फल लगता है झुकती जाती है, परवरदिगार इन नेकियों के जरिए हमें आजी सिखा दे और इन नेकियों को कबूल कर ले। अल्लाह ताला फरमाते हैं, इंसानों में कोई ऐसा है जिसकी बातें दुनिया की जिंदगी में तुम्हें बहुत भली मालूम होती हैं, और वो अपनी नेक नियति पर बार बार खुदा को गवाह ठहराता है, मगर दर हकीकत वो बदतरीन दुश्मन हक होता है। जब उसे इक्तदार हासिल हो जाता है तो जमीन में उसकी सारी दौड़ धूप इसलिए होती है कि फसाद फैलाए, खेतों को गारत करे और नस्ले इंसानी को तबाह करे, हालांकि अल्लाह जिसे वो गवाह बना रहा था फसाद को हरगिज पसंद नहीं करता। और जब इससे कहा जाता है कि अल्लाह से डर, तो अपने वकार का ख्याल उसको गुनाह पर जमा देता है। ऐसे शख्स के लिए तो बस जहन्नुम ही काफी है और वो बहुत बुरा ठिकाना है। दूसरी तरफ इंसानों ही में से कोई ऐसा भी है जो रजाए इलाही की तलब में अपनी जान खपा देता है। यानी आप ये मायूस ना हो जाएं कि दुनिया में सारे ही बुरे हैं, अच्छे लोग भी दुनिया में मौजूद हैं, और अल्लाह ताला ने दोनों किरदार हमारे सामने कर दिए ताकि हम अपना जायजा लें, हम इसमें किस किरदार को अपने लिए पसंद करते हैं। अल्लाह ताला कह रहे हैं, जो रजा इलाही की तलब में अपनी जान खपा देता है, तू बचा बचा के न रख इसे, तेरा आईना है वो आईना, जो शिकस्ता हो तो अजीज तर है निगाह आईना साज में। अल्लाह के रस्ते में टूट जाए, अल्लाह के रस्ते में थक जाए, अल्लाह प्यार से उठा लेगा, अल्लाह प्यार से थाम लेगा। अल्लाह ताला फरमाते हैं, ऐसे बंदों पर अल्लाह बड़ा मेहरबान है। ऐ ईमान लाने वालों, तुम पूरे के पूरे इस्लाम में दाखिल हो जाओ और शैतान की पैरवी ना करो, वो तुम्हारा खुला दुश्मन है। यानी मुनाफ़िक छोड़ दो, इताअत इख्तियार कर लो, पूरे के पूरे सर से पांव तक आंखें भी मुस्लिम हों, कान भी मुस्लिम, जुबान भी मुस्लिम, सिर्फ सर न झुके दिल भी झुके। जुजवी ईमान नहीं कामिल ईमान, पिक एंड चूज का दीन नहीं पूरा दीन। इस्लाम मुकम्मल दीन है, एक मुकम्मल इमारत है। हम कोई भी चीज नामुकम्मल पसंद नहीं करते, ख्वाह वो कोई डिनर सेट हो, वो जोड़ा हो। तो इस्लाम मुकम्मल दीन है, इस मुकम्मल दीन को अपना ले। ईमान का दावा भी हो, बिदात से ताल्लुक भी हो, मस्जिद में नमाज भी हो, कमाई में सूद भी हो, हाथ पांव से तो नेकियां हो रही हो मगर दिल और दिमाग मुतमइन ना हो, हाथ में तस्बीह हो और लिबास और गमी खुशी गैरों के तरीके पर हो, तो ये दीन में मुकम्मल दाखिल होना नहीं है। जिस तरह हम लड़की से कहते हैं शादी के बाद कि इस ससुराल को अपना घर समझो और इसमें दिल लगाओ, तो ईमान लाने के बाद इस्लाम को अपना घर समझें और इसमें अपना दिल लगा लें। अल्लाह ताला हमें पूरे के पूरे इस्लाम में दाखिल होने की तौफीक दे, और ना सिर्फ इनफरादी जिंदगी में बल्कि इज्तमाही जिंदगी में। अदालतों का निज़ाम इस्लामी हो, मईशत हमारी इस्लामी असूलों पर हो, हमारे तालीमी इदारे इस्लामी असूलों पर हों, कानून साजी कुरान और सुन्नत के दायरे में हो, सिर्फ जाती और प्राइवेट जिंदगी में इस्लाम ना हो, पूरे का पूरा दीन, पूरे का पूरा माशरा, पूरी मुमलिकत और रियासत जो है वो इस्लामी बन जाए। ये मेरी और आपकी कोशिश भी है और मेरी और आपकी जिम्मेदारी भी है। अल्लाह ताला फरमाते हैं, जो साफ साफ हदायात तुम्हारे पास आ चुकी हैं, अगर इनको पा लेने के बाद फिर तुमने लग्जिश खाई तो खूब जान रखो कि अल्लाह सब पर गालिब और हकीम और दाना है। इन सारी नसीहतों और हदायतों के बाद भी लोग सीधे ना हों, तो क्या अब वो इसके मुंतजर हैं कि अल्लाह बादलों का चतर लगाए, फरिश्तों के परे साथ लिए खुद सामने आ मौजूद हो और फैसला ही कर डाला जाए? आखिरकार सारे मामलात पेश तो अल्लाह ही के हजूर होने वाले हैं। बनी इसराइल से पूछो, कैसी खुली खुली निशानियां हमने इन्हें दिखाई हैं। और फिर ये भी इनसे पूछ लो कि अल्लाह की नेमत पाने के बाद जो कौम इसको शकावत से बदलती है, उसे अल्लाह कैसी सख्त सजा देता है? जिन लोगों ने कुफर की राह इख्तियार की, उनके लिए दुनिया की जिंदगी बड़ी महबूब और दिलपसंद बना दी गई है। ऐसे लोग ईमान की राह इख्तियार करने वालों का मजाक उड़ाते हैं, मगर कयामत के रोज परहेजगार लोग ही उनके मुकाबले में आली मकाम होंगे। रहा दुनिया का रिज़्क, तो अल्लाह को इख्तियार है, जिसे चाहे बेहिसाब दे। इब्तदा में सब लोग एक ही तरीके पर थे, फिर ये हालत बाकी ना रही और इख्तलाफात रोनुमा हुए, तब अल्लाह ने नबी भेजे जो रास्त रवि पर बशारत देने वाले और कज रवि के नतायज से डराने वाले थे, और उनके साथ किताबें बरहक नाजिल की ताकि हक के बारे में لوگوں کے درمیان جو اختلافات رونما ہو گئے تھے ان کا فیصلہ کرے. اور ان اختلافات کے رونما ہونے کی وجہ یہ نہ تھی کہ ابتدا میں لوگوں کو حق بتایا نہیں گیا تھا, نہیں, اختلاف ان لوگوں نے کیا جنہیں حق کا علم دیا جا چکا تھا. انہوں نے روشن ہدایات پا لینے کے بعد محض اس لیے حق کو چھوڑ کر مختلف طریقے نکالے کہ وہ آپس میں زیادتی کرنا چاہتے تھے. پس جو لوگ انبیاء پر ایمان لے آئے اور انہیں اللہ نے اپنے اذن سے اس حق کا راستہ دکھا دیا جس میں لوگوں نے اختلاف کیا تھا, اللہ جسے چاہتا ہے راہ راست دکھا دیتا ہے. پھر کیا تم لوگوں نے یہ سمجھ رکھا ہے کہ یوں ہی جنت کا داخلہ تمہیں مل جائے گا, حالانکہ ابھی تم پر وہ سب کچھ نہیں گزرا ہے جو تم سے پہلے ایمان لانے والوں پر گزر چکا ہے. ان پر سختیاں آئیں, مصیبتیں آئیں, ہلا مارے گئے, حتیٰ کہ وقت کا رسول اور اس کے ساتھی اہل ایمان چیخ اٹھے کہ اللہ کی مدد کب آئے گی. اس وقت انہیں تسلی دی گئی کہ ہاں, اللہ کی مدد قریب ہے. ان آیتوں میں آپ دیکھ رہے ہیں یہ شہادت گہ الفت میں قدم رکھنا ہے. لوگ آسان سمجھتے ہیں مسلمان ہونا, جنت تمناؤں سے نہیں ملتی. جنت اللہ کی بڑی بیش قیمت چیز ہے, اس کے لیے محنت کرنی پڑے گی, اس کے لیے قربانیاں دینی پڑیں گی. اور ہم دیکھتے ہیں دنیا میں بھی جب تک امتحان میں پاس نہیں ہوتے درجے نہیں ملتے. اور اسی طرح اللہ بھی اپنے دین میں آزماتا ہے, اور آزمائش میں جو لوگ کامیاب ہوتے ہیں اللہ انہیں درجے دیتا ہے, اور ہیرا تراشنے کے بعد ہی ہیرا بنتا ہے. حضرت بلال نے فرمایا تھا, میرے رب نے مجھے ٹھوک بجا کر دیکھا ہے. ہم اللہ سے عافیت طلب کرتے ہیں, اللہ ہمیں اپنی عافیت میں رکھے, اللہ آزمائشوں سے محفوظ رکھے, اللہ ہمیں دین پر استقامت دے دے. اللہ تعالیٰ فرماتے ہیں, لوگ پوچھتے ہیں ہم کیا خرچ کریں. یہاں صحابہ کے سوال اللہ تعالیٰ نے نقل کیے ہیں. حضرت ابن عباس فرماتے ہیں, میں نے کوئی جماعت آپ کے صحابہ سے بہتر نہیں دیکھی کہ دین کے ساتھ انتہائی شغف اور رسول صلی اللہ علیہ وسلم کے ساتھ انتہائی محبت کے باوجود انہوں نے بہت کم سوالات کیے. کل 13 سوال ہیں جن کا جواب قرآن میں دیا گیا, کیونکہ یہ حضرات بے ضرورت سوال نہیں کرتے تھے. اور یہاں ان کا سوال نقل ہے کہ ہم کیا خرچ کریں. ہم سوچیں کبھی ہم نے بھی پوچھا کہ ہم کیا خرچ کریں, کیسے خرچ کریں, کہاں خرچ کریں, کیا کرنا چاہیے. اللہ تعالیٰ کہہ رہے ہیں انہیں جواب دو, جو مال بھی تم خرچ کرو گے اپنے والدین پر, رشتہ داروں پر, یتیموں اور مسکینوں اور مسافروں پر خرچ کرو, اور جو بھلائی بھی تم کرو گے اللہ اس سے باخبر ہوگا. یہاں اس کا مطلب ہے کہ زکوٰۃ کا ذکر نہیں ہے, کیونکہ والدین پر زکوٰۃ نہیں لگتی. تو زکوٰۃ کے علاوہ بھی میری اور آپ کی ذمہ داری بنتی ہے کہ ہم رشتہ داروں پر خرچ کریں. اپنے والدین پر خرچ کرنا, یتیموں اور مسکینوں اور مسافروں پر خرچ کرنا, اور اللہ تعالیٰ کہہ رہے ہیں کہ جو بھلائی کرو گے اللہ اس سے بے خبر نہیں ہے. پیارے نبی فرماتے ہیں, انفق انفق علیک, یہ حدیث قدسی ہے. اللہ تعالیٰ فرماتے ہیں, خرچ کر, میں تجھ پر خرچ کروں گا. اللہ تعالیٰ فرماتے ہیں, تمہیں جنگ کا حکم دیا گیا ہے اور وہ تمہیں ناگوار ہے. ہو سکتا ہے کہ ایک چیز تمہیں ناگوار ہو اور وہی تمہارے لیے بہتر ہو, اور ہو سکتا ہے ایک چیز تمہیں پسند ہو اور وہی تمہارے لیے بری ہو. اللہ جانتا ہے, تم نہیں جانتے. مسلم کی یہ حدیث ہے. اللہ کے نبی فرماتے ہیں, جو شخص اس حال میں مر جائے کہ اس نے نہ جنگ کی اور نہ اپنے نفس کے ساتھ جنگ کی بات کی, تو وہ نفاق کی ایک شاخ پر مرے گا. اللہ کے رستے میں میری صلاحیتیں اللہ کے رستے میں کام آ جائیں, میرے وسائل اللہ کے رستے میں کام آ جائیں, اور اللہ مجھے موقع دے اپنی زندگی کو اس دین کے ابلاغ کے لیے اور دین کے قیام کے لیے خرچ کروں. تدبیر کرنا, سوچنا, چاہنا, یہ ایمان کی علامت ہے. اور جس نے نہ کبھی حصہ لیا کسی جنگ میں, نہ کہ کوئی محنت کی, اور نہ ہی دل میں کبھی خیال آیا, تو یہاں مسلم کی حدیث سے ہمیں پتہ چلتا ہے کہ وہ نفاق کی ایک شاخ پر مرے گا. تو کم سے کم آرزو کیجئے, تمنا کیجئے, اور اپنی صلاحیتوں کو اور اپنے وسائل کو لگانے کا ارادہ کر لیجئے سچا. اللہ تعالیٰ ہمیں اپنے ارادوں میں پورا کر دے. اور یہ فقرہ جو ہے, یہ آیت جو ہے کہ ہو سکتا ہے ایک چیز تمہیں ناگوار ہو اور وہی تمہارے لیے بہتر ہو, تو بہرحال یہ زندگی کے ہر عنوان پر یہ فقرہ لاگو آتا ہے, یہ اصول لاگو آتا ہے. आप सोचिए, बाज़ औक़ात हमें दवा लेनी पड़ती है, हमें बुरी लगती है, लेकिन वही हमारे लिए बेहतर होती है। ऑपरेशन किसको पसंद है? वो जाहिर है इंसान की बेहतरी के लिए होता है, इसलिए जो चीज़ भी अल्लाह ने मुकद्दर में कर दी हमारे लिए, हमें वो नागवार लग रही है, अल्लाह का हुक्म है, या हमारी तकदीर में हमें कोई चीज़ जो मिली, हो सकता है वही हमारे लिए बेहतर हो। और जो चीज़ हमें पसंद हो, इसका मतलब नहीं है कि वो हमारे हक में बेहतर भी है। और जो फैसला अल्लाह हमारे लिए कर दे वो यकीनन बेहतरीन है। अल्लाह जानता है, तुम नहीं जानते। लोग पूछते हैं माहे हराम में लड़ना कैसा है? कहो, इसमें लड़ना बहुत बुरा है, मगर राहे खुदा से लोगों को रोकना और अल्लाह से कुफर करना और मस्जिद हराम का रास्ता खुदा परस्तों पर बंद करना और हरम के रहने वालों को वहां से निकालना अल्लाह के नजदीक इससे भी ज्यादा बुरा है और फितना खूनरेजी से शदीद तर है। इसके शान नजूल में वाकया है कि प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने 2 हिजरी में रजब का बिल्कुल इख्तिताम था, आपने एक दस्ता रवाना किया छोटा सा कुरैश की नकलो हरकत के बारे में जानने के लिए, और उनको जंग का कोई हुक्म नहीं दिया था। वो लोग गए तो उन्हें रस्ते में एक छोटा सा तिजारती काफिला कुरैश का मिला, तो उन्होंने उस पर हमला करके एक आदमी को कत्ल कर दिया और बाकियों को माल समेत गिरफ्तार करके ले आए। और ये वो दिन था कि जब रजब खत्म हो रहा था और शाबान शुरू हो रहा था, तो इसमें कुरैश ने और यहूदियों ने और मदीने के मुनाफिकीन ने प्रोपेगेंडा करना शुरू कर दिया कि ये हैं बड़े अल्लाह वाले बनते हैं, दीन वाले बनते हैं, इस्लाम की बात करते हैं, और इन्होंने माहे हराम में लड़ाई की है। तो अल्लाह ताला इन आयतों में यही बता रहे हैं कि बिलाशुबा माहे हराम में लड़ना बहुत बुरा है, मगर ये एतराज करना उन्हें तो बिल्कुल भी जेब नहीं देता जिन्होंने 13 बरस मुसलसल अपने सैकड़ों भाइयों पर सिर्फ इसलिए जुल्म तोड़े कि वो एक खुदा पर ईमान ले आए थे, और उन्होंने अपने भाइयों के लिए मस्जिद हराम तक जाने का रास्ता भी बंद कर दिया, हालांकि मस्जिद हराम किसी की जायदाद नहीं है। इसको हम यहाँ पर अपनी इस मिसाल से समझें आज के दौर में कि एक बच्चा है जो बहुत दीनदार है और दूसरा बहुत इस रास्ते से हटा हुआ है। जब कभी ऐसा मौका आता है कि इस दीनदार से गलती हो जाती है तो दूसरा उसके ऊपर ताने देता है कि ये देखो, ये हैं दीन वाले, ये अल्लाह का नाम लेने वाले, ये इस तरह से करते हैं। तो सोचना चाहिए, दूसरी की तरफ उंगली उठाते हुए अपने गरेबान में झांकने की जरूरत है कि हमें ये बात जेब देती है या नहीं। अल्लाह ताला कह रहे हैं फितना खूनरेजी से शदीद तर है, वो तो तुमसे लड़े ही जाएंगे, हत्ता कि अगर इनका बस चले तो तुम्हें इस दीन से फेर ले जाएं। और यह खूब समझ लो कि तुम में से जो कोई उस दीन से फिरेगा और कुफर की हालत में जान देगा, उसके आमाल दुनिया और आखरत दोनों में जाया हो जाएंगे। ऐसे सब लोग जहन्नुमी हैं और हमेशा जहन्नुम में रहेंगे। दुआ कीजिए अल्लाह हमें अपने दीन पर जमा दे। बखलाफ इसके, जो लोग ईमान लाए और जिन्होंने अल्लाह की राह में अपना घर बार छोड़ा और जिहाद किया, वो रहमत इलाही के जायज उम्मीदवार हैं। अल्लाह इनकी लग्जिशों को माफ करने वाला और अपनी रहमत से इन्हें नवाजने वाला है। अल्लाह हमें अपने रस्ते में कबूल कर ले। यहाँ माफी उनके लिए है जो अल्लाह के रस्ते में मेहनत करते हैं, उनके लिए मगफिरत का और रहमत का वादा अल्लाह कर रहे हैं। अल्लाह हमें भी दीन के रस्ते में अपनी मेहनतें लगाने वाला बना दे। पूछते हैं शराब और जुए का क्या हुक्म है? ये कहो, कहो इन दोनों चीजों में बड़ी खराबी है, अगरचे इनमें लोगों के लिए कुछ मुनाफे भी हैं, मगर इनका गुना इनके फायदे से बहुत ज्यादा है। ये शराब के मुतालिक बिल्कुल इब्तदाई हुक्म है और अरबों की आदत थी, ये उनकी घुट्टी में शराब पड़ी हुई थी, और दीन का ये मिजाज है कि वो पहले जहन की तरबियत करता है, खौफे खुदा पैदा करता है, फिक्र आखरत का मिजाज बनाता है, फिर कानून को बतदरीज लागू करता है। तो यहाँ लोगों की जहन साजी हो रही है, उन्हें एहसास दिलाया जा रहा है कि इसमें तुम्हें कुछ फायदे नजर आते हैं, मगर इसका गुना इसके फायदे से बहुत ज्यादा है। शराब को नबी सल्लल्लाहु अलैहि वसल्लम ने उम्मुल खबाइस भी कहा, उम्मुल फवाहिश भी कहा, और एक हदीस में आपने ये भी फरमाया कि शराब और ईमान जमा नहीं हो सकते। और बहरहाल दुनिया की कोई बुरी से बुरी चीज भी हो तो वो किसी न किसी फायदे से खाली नहीं है, लेकिन मजमूई तौर पर जो जो चीज मुजर होती है, चाहे वो जिस्मानी तौर पर हो या रूहानी तौर पर हो, तो अल्लाह ताला ने उससे बचने की हदायत की है। और ये कायदा अपने लिए हम अपना लें, इसको कुछ चीजों को हम हलाल और हराम की कैटेगरी में हम नहीं रख सकते, लेकिन हम यूं उनको परख सकते हैं कि कहीं उसको इख्तियार करने में गुनाह ज्यादा है, उसको छोड़ देना उसके फायदे से बेहतर है। अल्लाह ताला कह रहे हैं, पूछते हैं हम राह खुदा में क्या खर्च करें, कहो जो कुछ तुम्हारी जरूरत से ज्यादा हो। इस तरह अल्लाह तुम्हारे लिए साफ साफ अहकाम बयान करता है, शायद कि तुम दुनिया और आखिरत दोनों की फिक्र करो। सहाबा बार बार पूछते हैं, वो खर्च करना चाहते हैं, वो अल्लाह के रस्ते में लगाना चाहते हैं, और अल्लाह ताला उन्हें बता रहे हैं कुलिल अफवा, जो जरूरत से जायद हो। एक इसका तर्जमा जरूरत से जायद भी किया जाता है, और एक इसका तर्जमा जो है किसी चीज का बेहतरीन हिस्सा भी किया जाता है। हमारे बड़े तो अल्लाह की राह में खर्च करने वाले, वो तो इतना भी माल जमा नहीं करते थे उनके ऊपर ज़कात लाजिम होती हो। हजरत आयशा के बारे में आता है कि हजरत अब्दुल्ला इब्ने जुबैर से एक दफा खफा हो गई, ये उनके भांजे थे, और वजह क्या थी कि वो अक्सर खाला के लिए रकम भेजा करते थे। एक बार उन्होंने एक बड़ी रकम भेजी और हजरत आयशा ने वो सारी खैरात कर दी। इस पर अब्दुल्ला बिन जुबैर ने सुना तो जुबान से निकल गया कि अब इनका हाथ रोकना चाहिए। इस पर नाराज होकर कसम खा ली कि अब्दुल्ला से नहीं बोलेंगी। हजरत अब्दुल्ला बिन जुबैर को मालूम हुआ तो बड़ा घबराए, खाला को मनाने के जतन करने लगे, और वो किसी तरह कसम तोड़ने पर तैयार ना हुई। आखिरकार अब्दुल्ला बिन जुबैर ने बुजुर्गों को दरमियान में डाला कि खाला मेरी खता माफ कर दें, और बुजुर्गों के कहने से मजबूर हो गई और कसम तोड़ दी। कफारा अदा किया, गुलाम पर गुलाम आजाद किए, यहाँ तक कि 40 गुलाम आजाद किए। फिर भी कसम तोड़ने का इतना असर था कि जब भी ये वाकया याद आता तो रोने लगती। इतना अल्लाह की राह में देती थी कि सहाबी रसूल ये सोच रहे हैं कि इनको अब रोक देना चाहिए। इतना खर्च करने वाले थी, अल्लाह हमें भी अपने रास्ते में खर्च करने वाला बना दे। हजरत लईस एक मुहदिस हैं, मिस्र के फकीह गुजरे हैं, बुखारी इमाम बुखारी के रावियों में से हैं। सालाना 20,000 दिरहम उन्हें नफा होता था, लेकिन कहते थे कि मुझ पर कभी जकात वाजिब नहीं हुई, इसलिए कि माल जमा ही नहीं किया, माल को अल्लाह के रस्ते में लगाते रहते, खर्च करते रहते, और इतना जमा ही सरमाया ना होता कि जकात अदा की जाती। उनके पास तो औरत शहद मांगने आती है और वो उसे पूरा कंटेनर दे देते हैं। ये वो लोग थे जो हमारे बड़े थे, उन्होंने आखरत की तिजारत कर ली, आखरत का नफा कमा लिया इस दुनिया को बेचकर। अल्लाह हमारी भी इसलाह फरमा दे। पूछते हैं यतीमों के साथ क्या मामला किया जाए, कहो जिस तर्ज अमल में उनके लिए भलाई हो वही अख्तियार करना बेहतर है। अगर तुम अपना और उनका खर्च और रहना सहना मुश्तरक रखो तो इसमें कोई मुजायका नहीं, आखिर वो तुम्हारे भाई बंद ही तो हैं। बुराई करने वाले और भलाई करने वाले दोनों का हाल अल्लाह पर रोशन है। अल्लाह चाहता तो इस मामले में तुम पर सख्ती करता, मगर वो साहिब इख्तियार होने के साथ साहिब हिकमत भी है। तुम मुश्रिक औरतों से हरगिज निगाह ना करना जब तक वो ईमान ना ले आए। एक मोमिन लौंडी मुश्रिक शरीफ जादी से बेहतर है, अगरचे वो तुम्हें बहुत पसंद हो। और अपनी औरतों के निकाह मुश्रिक मर्दों से कभी ना करना जब तक वो ईमान ना ले आए। एक मोमिन गुलाम मुश्रिक शरीफ से बेहतर है, अगरचे वो तुम्हें बहुत पसंद हो। ये लोग तुम्हें आग की तरफ बुलाते हैं, और अल्लाह अपने इज़्ज़त से तुमको जन्नत और मगफिरत की तरफ बुलाता है, और वो अपने अहकाम वाज़े तौर पर लोगों के सामने बयान करता है। तवक्को है कि वो सबक लेंगे और नसीहत कबूल करेंगे। यहाँ अल्लाह ताला बता रहे हैं कि जब तुम्हें निकाह करना है, जब तुम शादी करना चाहते हो, तो किसका इंतखाब करो। ईमान शर्ते निकाह है। प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, औरत से चार चीजों की बुनियाद पर निकाह किया जाता है, उसके मालो दौलत की वजह से, उसके हसब नसब की वजह से, उसकी खूबसूरती की वजह से, या उसकी दीनदारी की वजह से। और फरमाते हैं, तेरे हाथ खाक आलूद हो, दीनदार औरत से निकाह करने में कामयाबी हासिल कर। ये बुखारी की हदीस है। हम देखते हैं कि जब मुसलमानों में भी दीनदार का इंतखाब करने का कहा गया तो गैर मुस्लिम को किस तरह से पसंद किया जा सकता है। यही वजह है कि हजरत उमर फारूक को जब ये खबर पहुंची कि इराक और शाम के मुसलमानों में कुछ ऐसे अजदवाज की कसरत होने लगी है अहले किताब से, तो बजरिया फरमान रोक दिया। और हमारा दीन तो हमें किसी बुरे की सोहबत इख्तियार करने से भी मना करता है, क्योंकि جس کی صحبت اختیار کی جائے، جس کے ساتھ انسان رہتا ہے اس کا رنگ ضرور چڑھتا ہے۔ ایک حدیث کا مفہوم ہے کہ مومن کے سوا کسی کی صحبت اختیار نہ کرو اور تمہارا کھانا متقی کے سوا کوئی نہ کھائے۔ مراد کیا ہے کہ تمہاری دوستی، تمہارا میل جول، تمہارا آنا جانا، کھلانا پلانا، دوستیاں ایسے لوگوں کے ساتھ ہوں جو متقی ہوں، تاکہ تمہارے اوپر بھی ان کا رنگ چڑھے اور تم بھی دین کے اوپر جم جاؤ۔ اور ایک ہی گھر میں جنت اور دوزخ کے مسافر کیسے رہ سکتے ہیں؟ ہم درس میں بڑے شوق سے آتے ہیں، ہم نعتوں پر جھومتے ہیں، لیکن جب ہم اپنے لیے بہوؤں کا اور دامادوں کا انتخاب کرتے ہیں، پھر ہم اس اصول کو بھول جاتے ہیں۔ پھر ہمارے لیے کرائیٹیریا حسن اور دولت اور ڈگری اور جاب اور پیسہ اور سہولتوں والا گھر اور سہولتوں والی زندگی کو ہم دیکھ رہے ہوتے ہیں۔ اللہ تعالی ہمیں ہماری اصلاح فرما دے۔ ربنا آتنا فی الدنیا حسنہ وفی الآخرۃ حسنہ وقنا عذاب النار۔ پوچھتے ہیں، حیض کا کیا حکم ہے؟ کہو، وہ ایک گندگی کی حالت ہے، اس میں عورتوں سے الگ رہو اور ان کے قریب نہ جاؤ جب تک کہ وہ پاک صاف نہ ہو جائیں۔ پھر جب وہ پاک ہو جائیں تو ان کے پاس جاؤ، اس طرح جیسا کہ اللہ نے تم کو حکم دیا ہے۔ اللہ ان لوگوں کو پسند کرتا ہے جو بدی سے باز رہیں اور پاکیزگی اختیار کریں۔ تمہاری عورتیں تمہاری کھیتیاں ہیں، تمہیں اختیار ہے جس طرح چاہو اپنی کھیتی میں جاؤ، مگر اپنے مستقبل کی فکر کرو اور اللہ کی ناراضگی سے بچو۔ خوب جان لو کہ تمہیں ایک دن اس سے ملنا ہے، اور اے نبی صلی اللہ علیہ وسلم، جو تمہاری ہدایات کو مان لیں انہیں فلاح و سعادت کا مژدہ سنا دو۔ ان آیات میں اللہ تعالیٰ نے عورت کو کھیتی قرار دیا ہے، اور کوئی عورت اس میں اپنی حد تک نہ سمجھے، اللہ نے تو عورت کو عزت دی ہے۔ آپ تصور میں لائیں کہ کسان کا تعلق اپنی کھیتی کے ساتھ کیسا ہوتا ہے۔ کسان اپنی کھیتی سے بہت محبت کرتا ہے، اور وہ اپنی کھیتی کی بہت زیادہ حفاظت کرتا ہے، وہ اپنی کھیتی کے معاملے میں بڑا حساس ہوتا ہے، بڑا پروٹیکٹیو ہوتا ہے، ہر وقت اس کی فکر میں لگا رہتا ہے۔ کسان اپنی کھیتی میں صرف سیر و تفریح کے لیے نہیں جاتا، بلکہ اس میں اس لیے جاتا ہے کہ اس سے اس کو فصل حاصل ہو، اچھی اور عمدہ فصل حاصل ہو۔ تو اللہ تعالیٰ یہاں پر یہ بھی کہہ رہے ہیں کہ اپنے مستقبل کی فکر کرو سے مراد یہ بھی ہے کہ اپنی آخرت کی فکر کرو، اور مستقبل کی فکر کرو سے مراد یہ بھی ہے کہ صالح اولاد کی تمنا کرو، صالح اولاد کی فکر کرو، اور اللہ کی ناراضگی سے بچو۔ اللہ کے نام کو ایسی قسمیں کھانے کے لیے استعمال نہ کرو جن سے مقصود نیکی اور تقوی اور بندگان خدا کی بھلائی کے کاموں سے باز رہنا ہو۔ اللہ تمہاری ساری باتیں سن رہا ہے اور سب کچھ جانتا ہے۔ جو بے معنی قسمیں تم بلا ارادہ کھا لیا کرتے ہو، ان پر اللہ گرفت نہیں کرتا، مگر جو قسمیں تم سچے دل سے کھاتے ہو، ان کی باز پرس وہ ضرور کرے گا۔ اللہ بہت درگزر کرنے والا اور بردبار ہے۔ جو لوگ اپنی عورتوں سے تعلق نہ رکھنے کی قسم کھا بیٹھتے ہیں، ان کے لیے 4 مہینے کی مہلت ہے۔ اگر انہوں نے رجوع کر لیا تو اللہ معاف کرنے والا اور رحیم ہے، اور اگر انہوں نے طلاق ہی کی ٹھان لی ہو تو جانے رہیں کہ اللہ سب کچھ سنتا اور جانتا ہے۔ جن عورتوں کو طلاق دی گئی ہو، وہ 3 مرتبہ ایام ماہواری آنے تک اپنے آپ کو روکے رکھیں، اور ان کے لیے یہ جائز نہیں کہ اللہ نے ان کے رحم میں جو کچھ خلق فرمایا ہو اسے چھپائیں۔ انہیں ہرگز ایسا نہ کرنا چاہیے۔ اگر وہ اللہ اور روز آخر پر ایمان رکھتی ہیں، ان کے شوہر تعلقات درست کر لینے پر آمادہ ہوں، تو وہ اس عدت کے دوران میں انہیں پھر اپنی زوجیت میں واپس لے لینے کے حقدار ہیں۔ ان آیتوں میں طلاق کا تذکرہ ہے، اور ہم دیکھتے ہیں کہ طلاق کوئی اسلام میں بالکل پسندیدہ تو نہیں، لیکن اگر حالات ایسے ہوں، اتنے بگڑ جائیں اور دین پر قائم رہنا ممکن نہ رہے، تو بہرحال ایک آخری حل کے طور پر طلاق کا سولوشن موجود ہے۔ لیکن ہم دیکھتے ہیں اپنے معاشرے میں طلاق کا بڑھتا ہوا جو رجحان ہے، اس کے اندر بہت ساری وجوہات ہیں، لیکن 2 وجوہات ان پر غور کرنے کی ضرورت ہے۔ ایک دوسرے سے بہت زیادہ توقع رکھنا، اور ایک دوسرے کو برداشت نہ کرنا۔ یہ 2 چیزیں ایسی ہیں جو طلاق کا باعث بنتی ہیں، اور اس گلیمر کی دنیا نے اور میڈیا نے عورت کو ماڈل کی طرح پیش کیا اور مرد کو ہیرو کی طرح پیش کر کے ہماری نوجوان نسل کے ذہنوں کو خراب کر دیا ہے۔ پریکٹیکل لائف میں بہت ساری حقیقتیں ہیں۔ ہر وقت نہ لڑکی ماڈل بن کر رہ سکتی ہے، और ना ही लड़का हीरो की तरह प्ले कर सकता है। तो एक दूसरे से बहुत ज्यादा तवक्को रखना और फिर ये कि एक दूसरे को बर्दाश्त ना करना, ये दो चीजें ऐसी हैं जो तलाक का बायस बनती हैं। तो हमें अपनी इस्लाह की जरूरत है। अल्लाह ताला फरमा रहे हैं, औरतों के लिए भी मारूफ तरीके पर वैसे ही हकूक हैं जैसे मर्दों के हकूक उन पर हैं, अलबत्ता मर्दों को उन पर एक दर्जा हासिल है। और सब पर अल्लाह गालिब इक्तदार रखने वाला और हकीम और दाना मौजूद है। इस आयत के अंदर भी बहुत से लोग एतराज करते हैं, हालांकि एतराज की कोई गुंजाइश नहीं है। यहाँ अल्लाह ताला ही कह रहे हैं कि औरतों के हकूक के एतबार से औरत और मर्द बराबर हैं। हाँ, जिम्मेदारी के एतबार से, फराइज के एतबार से और जिम्मेदारियों के एतबार से मर्दों की जिम्मेदारी ज्यादा है। और हम ये देखते हैं कि बहरहाल इंतजामी जरूरत के पेश नजर तो ये होता ही है। कोई भी दुनिया का इदारा ऐसा नहीं है जिसके दो सरबराह होते हों। तो खानदान का इंतजाम चलाने के लिए, घर का निजाम चलाने के लिए किसी एक को सरबराह बनाना था, तो अल्लाह ताला ने वो एक दर्जा फोकियत मर्द को दी है, उसकी जिस्मानी ताकत के हवाले से, इस हवाले से कि वो जज्बाती तौर पर और जिस्मानी तौर पर औरत से ज्यादा मजबूत होते हैं। लिहाजा अल्लाह ताला ने उनको एक दर्जा ज्यादा दिया है, इसमें कोई परेशान होने की जरूरत नहीं। और हम वाकई, हम भी ये चाह रहे होते हैं आमतौर पर जब हम अपनी बच्चियों के लिए या बच्चियां अपने लिए सोचती हैं, तो वो अपने से बेहतर सोच रही होती हैं हमेशा। आपका कद अगर 5 फुट 3 इंच है, तो लड़की ख्वाहिश करेगी कि उसका शौहर का कद उससे कोई 2-3 इंच निकलता हुआ ही मालूम हो। आप अगर ग्रेजुएट हैं, तो आपका दिल ये चाहेगा कि आपका शोहर एजुकेटेड हो। आप अगर माल के एतबार से, स्टेटस के एतबार से, हम ये चाह रहे होते हैं कि हमें जो लड़का मिले वो इससे बेहतर हो। तो हम हर एतबार से दर्जा मर्द का फोकियत चाहते हैं, लेकिन जब अल्लाह के हुक्म की बात आती है तो वहां पर एतराज करने लगते हैं। तो इसमें एतराज की कोई गुंजाइश नहीं, यहाँ तो जिम्मेदारियों की बात हो रही है।